أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب الله العالمين أبي القاسم
محمد
وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين. قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم بل نريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين. اقبل في الدرود بهذا محمد وعلى
الله صل على محمد
وعلى محمد. اور دیگر عالم کے انتہائی احسان ہے اس نے ہمیں اہل بیت اطہار علیہ السلام کے نام سے آشنا فرمایا ہے, ان کی معرفت میں سے کچھ ہمیں نصیب ہوا ہے. اس دعا کے ساتھ خدا نمتاز ان عبادات کے صدقے میں ہماری معرفت میں اضافہ فرمایا ہے. انشاءاللہ اس دنیا میں اور اس دنیا میں ان کی ہمراہی نصیب فرمائے, مرنے کے بعد ہماری قبور ان کے نور سے منور ہوں. انشاءاللہ محشر ان کی شفاعت نصیب ہو. بی بی سیدہ سلام اللہ علیہ کے احترام میں درود بھیجے محمد احساس کیا ہو. کتنے آپ نے ماہ مبارک کا انتظار کیا ہو, یہ چند دن گزر گئے اور باقی دن بھی بہت تیزی سے گزر جائیں گے اور اچانک آپ دیکھیں گے کہ ماہ مبارک اختتام پذیر ہوا. انسان کی زندگی بھی ایسے ہی ہے, ہم وقت کے گزرنے کا اندازہ نہیں لگا سکتے. وقت جیسا کہ میں نے شروع میں عرض کیا تھا, وہ حقیقت ہے جس نے بہت تیزی سے گزرنا ہے اور اس کا کوئی نعمت بدل نہیں. ہمیں اختتام میں دیکھنا ہوتا ہے کہ ہماری جو اچیومنٹس ہیں ماہ مبارک رمضان سے یا پوری زندگی سے, وہ آخر کار کیا, اور ان کے ذریعے سے میں اور آپ حساب کر رہے ہوتے ہیں کہ ہم نے جو کچھ زندگی میں کمایا وہ قابل قدر تھا یا قابل قدر نہیں تھا. خوش قسمت وہ ہے جس کو وقت گزرنے سے پہلے پتہ چل جائے کہ جو کچھ میں حاصل کر رہا ہوں وہ قابل قدر ہے یا قابل قدر نہیں ہے. وقت گزرنے کے بعد ظاہر ہے کسی بات پہ کچھ ممکن نہیں ہے سوائے کہ انسان پچھتاوا حاصل کر سکتا ہے, خدا نہ کرے ناؤز باللہ. ایک سوال ذہن میں آتا ہے مجھے کہ ان تجربات کا نتیجہ کیا نکلنا ہے. مثال کے طور پر جیسے کہ پہلے بھی عرض ہوا تھا آپ کی خدمت میں, کیا ایسا ہونا ہے کہ ہم اور آپ عبادت کرتے چلے جائیں گے 30 سال 40 سال 50 سال اس سے زیادہ, قیامت کے دن پتہ چلے گا کہ یہ سب کیا تھی, صحیح ہوئی نہیں ہوئی, قبول ہوئی نعوذ باللہ, رد تو نہیں ہو گئی, کیا سب قیامت کے دن پتہ چلے گا یا یہاں پر بھی کچھ ہونا ہے. تو آپ کی خدمت میں عرض کیا تھا کہ ایسا نہیں ہے کہ سب صرف قیامت کے دن اثرات دکھائیں گے, نہیں, انہوں نے دنیا میں بھی اثرات دکھانے ہیں. تو اب سوال یہ کہ وہ اثرات کیا دکھانے ہیں. ایک اثر جو ہم بہت زیادہ ڈھونڈ رہے ہیں جو مل سکتا ہے, اس میں کوئی پریشانی نہیں ہے, وہ یہ کہ ہمیں دنیا کی مشکلات اس سے حل ہو جائیں. یہ بہت سادہ سا اثر ہے اور اس کو ہم بہت ڈھونڈ رہے ہیں. لہٰذا اگر میں آپ کو کوئی ایک دعا ایسی بتا دوں جس سے آپ کی انکم راتوں رات دو دگنی ہو سکتی ہے, آپ واجب کو اتنی تندہی سے انجام نہیں دیں گے جس کو جتنا اس کو انجام
دیں
گے.
صرف ایک دولت ہی نہیں ہے, ایسی دعائیں بھی ہو سکتی ہیں جس سے زندگی برابر ہو جائے. اچھا سوال یہ کہ کیا یہ دعائیں ساری کی ساری بتا دی جائیں پھر کیا ہوگا؟ سب کے پاس دولت دگنی ہو جائے گی, سب کی عمریں دگنی ہو جائیں گی, اس سے مشکل حل ہو جائے گی؟ ایسا نہیں ہوگا, کیونکہ خدا تعالیٰ نے ہمیں اس دنیا میں صرف دولت کمانے کے لیے نہیں بھیجا, معاملہ کچھ اور ہے. ہمیں جو کچھ چاہیے اس کے پیچھے کچھ اور چاہیے, اور یہ وہ چیزیں جو ہمیں مسلسل ڈھونڈنا ہے. وہ اصلی چیز جو ہمیں چاہیے وہ کیا ہے؟ باقی میں نے آپ کی خدمت میں عرض کیا فلا کام کریں گے تو یہ اچھائی آئے گی دنیا کے اندر, چلیے ٹھیک ہے اچھائی آ جائے گی. فلا کام کریں گے کبھی بیمار نہیں ہوں گے, یہ بھی ہو سکتا ہے. کسی کام سے رزق بڑھے گا, کسی کام سے بیماری جائے گی, کسی کام سے عزت بڑھے گی, شہرت بڑھے گی. ہمارے پاس پتہ نہیں ہر معاملے کے لیے کوئی دعا, کوئی عمل, کوئی ورد, کوئی ذکر موجود ہے. नुब्र वक्त क्या है इन सब का? मसलन 30 साल के बाद मुझे अपने अंदर क्या ढूंढना है जिसको मैं आज से सोचूं तो 30 साल बाद मिल जाए, और खुदा ना करे नाउज़ुबिल्लाह ताला अगर वो ना मिले तो मैं सोचूं कि ये अच्छा नहीं हुआ। अच्छा, ये फिर और जिक्र में भी है, नमाज और रोजे में भी है, और मैं एक और बात दर्ज करूंगा, जिक्र अहले बैत में भी ऐसे, जिक्र अहले बैत में भी ऐसे। मसलन कुछ मिसालें आपके अंदर दर्ज करता हूँ। मसलन फर्ज कीजिए मैंने 25 साल जिक्र अहले बैत किया, उस 25 साल जिक्र अहले बैत के नतीजे में कम तरीन से शुरू करता हूँ, बस तरीन से शुरू करता हूँ, बेतहाशा दौलत मुझे मिल गई, ये इस बात की निशानी है कि मैं कामयाब हो गया? नहीं। दौलत बहुत सारे लोगों के पास होती है, ज्यादा होती है, ठीक है, ये इस बात की निशानी नहीं बनती कि मैं कामयाब हूँ। अच्छा, मैं आगे बढ़ाता हूँ। 25 साल मैंने जिक्र अहले बैत अलैहिस्सलाम किया, और पूरे पाकिस्तान का, चलो पूरी दुनिया के चप्पे चप्पे में जहां कहीं अहले बैत के मानने वाले थे सब मुझे जानते हैं, सब मेरा एहतराम करते हैं, ये इस बात की निशानी है कि कामयाबी मिल गई? नहीं। क्यों? मुमकिन है इन लोगों से पता ही ना चला, मुमकिन है मेरा एहतराम कर लें, इस सब चीजें हो जाए, लेकिन उसके बावजूद जो नसीब होना चाहिए था वो नसीब ना हो। अच्छा, अब एक और चीज भी हो सकती है, मैंने कब से शुरू किया था, दौलत बयान की, शोहरत बयान कर दी, एक और चीज भी हो सकती है, मैंने 25 साल जिक्र अहले बैत किया, मुझे बास कमालात मिल जाए, बास कमालात मिल जाए, मसलन क्या कमाल मिल जाए, मसलन कमाल मिल जाए कि मैं किसी के लिए दुआ करता हूं उसका रिस्क बढ़ जाता है, मैं किसी बीमार के लिए दुआ करता हूँ उसे शिफा मिल जाती है, सही है। अच्छा, ये जो कमालात मिल गए ये इस बात की निशानी है कि मैं कामयाब हो गया? इसको तो सब मानते हैं, इसको सब कामयाबी मानते हैं। मिसाल के तौर पर फर्ज कीजिए आपको पता चले एक आपके इलाके में एक आदमी है, वो अगर आप उससे मिल लें, वो आपको गिलास में फूंक कर पानी दे दे, आप वो पानी पी लें और शिफा हो जाती है, लोग कहेंगे इससे बढ़कर और क्या है, और हम लोग तो इसको फौरन अपना बाबा अपना मरीद मान लेंगे, फिर मान लेंगे कि भाई ये हमारा पीर है, ये हमारी मुराद है, सब कुछ यही है, क्यों ये कुत्ता है शिफा मिल जाती है, मामला खत्म हो गया, इससे ज्यादा और क्या चाहिए। अच्छा, अब अजीब मुश्किल हमारे पास और भी है, वो मैंने 3 मिसालें दी आपकी खदमत में, दौलत, शोहरत और ये करामा, सही। अच्छा, क्या अगर ये तीनों चीजें कहीं और से भी मिलती हों फिर क्या होगा? ये तीनों चीजें कहीं और से भी मिलती हो, मिसाल के तौर पर दौलत कहीं और से भी मिलती हो, दौलत गलत काम से ही मिल जाती है। एक दफा मेरे मरहूम वालिद कहीं से गए, कोई लड़े वाला था, उससे कोई चीज ली, उसने कम वजन दी, वो उसके पास गए, उससे कहा कि तुमने क्या किया, वजन कम दिया है, कहूंगा कोई बात नहीं, मैं आपको और बाकी भी दे देता हूँ, जो नहीं गया वो भी दे देता हूँ। ने कहा कि इस तरह हराम करके बेचने से कोई फायदा नहीं है, तो हंस के कहने लगा बड़े साहब फायदा तो बहुत होता है, तो दौलत तो आ जाती है, हाँ इसको कोई शुभा नहीं है, हराम तो मान देखिए दौलत नहीं आती है, आती तो है, इसमें तो कोई शुभा नहीं, बैंक बैलेंस बढ़ जाते हैं, बड़ों बड़ों ने बढ़ाए हुए, आखिरी ओवर में कहते हैं कोई बात नहीं मस्जिद बनवा देंगे, करते हैं लोग। पाकिस्तान में एक दोस्त है हमारे, बहुत अच्छे एक डिपार्टमेंट के अंदर, अब वहां से निकल रहे हैं परेशान होकर, पर वो कहने के कि हमारे यहाँ पाकिस्तान में ब्यूरोक्रेट्स के दरमियान एक तरीके का राइज तरीके का, मैंने कहा वो क्या, कहने का वो ये है कि सारी जिंदगी कमाते हैं, अपनी कमाई जो इनकी है गलत सही कोई परवाह नहीं, जितना कमाना है कमा लो, रिश्वत का चोरबाजारी का सब कमाते हैं, जब रिटायरमेंट से 2 साल पहले पहुंचते हैं तो हज कर लेते हैं, हज कर लेते हैं, उसके बाद 2 साल नहीं कमाते, 2 साल नहीं कमाते, और कहते हैं जो 58 साल गलती की थी वो हज ने साफ कर दी है, पर आगे 2 साल मैंने गलत नहीं किया तो मेरा मामला साफ हो गया। मैंने कहा देखो भाई तुम्हें खुद पता है कि ये गलत है, कहने लगा ये तो मुझे समझ में आ रहा है कि गलत है, लेकिन इसमें गलती कौन सी है, इसमें गलत है क्या, सही है ना, मगर आप लोग नहीं कहते कि हज जो है वो इस तरह कर लेता है। मैं कहता हूं इसमें सबसे बड़ी गलती है कि अगर कोई वाकई हज के जरिए अपने आप को पाकीजा करना चाहता है तो असल वो हज कबूल होगा जो हलाल पैसे से होगा, और जैसे ही वो तौबा करे उसको जितना हराम अपने पास था वो सब का सब अपनी जेब से निकालना पड़ेगा, तो उसके साथ तो तौबा कबूल नहीं होगी उसकी। ऐसा थोड़ी हो सकता है कि मैं गुनाह की जिंदगी गुजारता रहा हूं, 10 साल के बाद तौबा करूं और गुनाह से जो कुछ कमाया था वो अभी भी मेरी जेब में है, ये नहीं हो सकता। तो आप अभी अर्ज हुआ दौलत अगर देखना चाहते हैं, दौलत 10 जराए से मिलती है, शोहरत के गलत तरीकों से नहीं मिलती। लोग कितने लोग मशहूर है जिनमें कौन असल ज्यादातर शोहरत गलत तरीकों से ही मिलती है, सही से मिलती कहां, सही से कम मिलती है। असल ज्यादातर शोहरत गलत चीजों से मिलती है। दो बातें हो गई, तीसरी बात थी कमला, अब कहीं भी कमला थोड़ी गलत तरीकों से मिलते हैं। इस्लाम में जादू हराम है, जादू हराम, जादू है या नहीं है, नहीं होता तो हराम क्यों होता। इसका मतलब है कुछ कमालात ऐसे भी हैं जिनको हम कमाल कहते हैं वो जादू से मिल सकते हैं, हम मिल सकते हैं। वो कौन सा मुश्किल है, क्या आपने ऐसे ईसाई पादरी नहीं सुने जो लोगों को शिफा दे देते हैं, हैं आते हैं पाकिस्तान में भी आते हैं, बड़े बड़े कमालात रखने वाले लोग मौजूद हैं, ऐसे ऐसे कमालात रखने वाले आप अगर बयान ना करें वो आदमी के नहीं भाई मैं कुछ नहीं हूं तो आप उसको पीर मान लेंगे। एक मौजूद है पाकिस्तान में, डॉक्टर है, मानसहरा के नजदीक इलाके में, पहले चले गए थे कहीं पाकिस्तान से, बाद दोबारा वापस आ गए, उनके पास कोई इलाज करवाने गया, उसने इलाज किया, उसने कहा मेरा एक रिश्तेदार है वो हिल नहीं सकता है, उसका भी इलाज कर दिया, कहने का ले आओ, कहने का नहीं आ सकता, कहने का फिर एक काम करो, रूटीन में वो ये काम करते हैं, कहने का एक कागज के ऊपर 3 जगह जबान से चाटे जैसे थूक लगाए, उसको पंखे के नीचे खुश कर दो, वो कागज मेरे पास ले आओ। तो वो जो आदमी जिस आदमी से उन्होंने कहा था उन्होंने खुद मुझे बताया, कहने के मैं वो कागज ले गया उनके पास, उन्होंने मैग्नीफाइंग लेंस से उस थूक को देखा और उस बंदे की जिंदगी की सारी मेडिकल हिस्ट्री उस मैग्नीफाइंग लेंस के नीचे देख देख के बता दी, इस उम्र में इसको ये बीमारी लगी है, इसको इस वक्त ये बीमारियां हुई हुई हैं, इस बीमारी के अंदर इसकी कंडीशन इस वक्त यहां पहुंची हुई है कि ये जिस्मानी तौर पर ऐसा लग रहा होगा, क्या देख के बताया, कागज पे थूक जो खुश हुआ उसको देखकर, उसके बाद वही थूक देख देख के इलाज भी किया है। और अभी मैंने आपके संदर्भ में कहीं हमने जैम्बिया में अर्ज किया था कि एक बंदा खुदा था जिसकी वाइफ का ऑपरेट होना था, 2 दफा ऑपरेशन हो चुका था, 3 दफा ऑपरेशन होने वाला था, उसके साथ भी उसने यही किया। मैंने बड़ी मुश्किल से उसका नंबर ढूंढा और अपने दोस्त को बताया तो उन्होंने वही थूक लगे हुए कागज भिजवाए थे मेरे आने से 1 दिन पहले, उन्हें मालूम फिर बाद में इलाज कैसा हो। तो अगर कोई ना बताए, वो खुद कहते मैं डॉक्टर हूँ भाई मैं कुछ नहीं हूँ, अगर वो ना कहें कि मैं डॉक्टर हूं और वो यही काम शुरू कर दें पाकिस्तान में दुकान चमकाने के लिए तो ये बहुत बड़े पीर बन जाएंगे, नजर ही नहीं। तो बहुत बड़े आरिफ थे रजब अली खयात, उनका वाकया लिखा है, उनकी एक बायोग्राफी है जो अयतुल्लाह रे शहरी ने लिखी है, उसके अंदर वाकया लिखा हुआ है, कहने के कि वो एक जगह पे गए अपने एक शागिर्द को लेकर, वह इनके पास जिम्मेदारी ये थी कि ये औरफा को नसीहत करने में मामूम थे, यानी औरफा जो इस्तेबाहात करते थे उनकी नसीहत इनसे करवाई जाती थी, जब उन्हें जाके नसीहत करें। तो वो बीबी शर्मानों के मजार के करीब पहाड़ी के ऊपर एक आरिफ रह रहे थे, उनके पास गए अपने एक शागिर्द को लेकर, उनसे पूछा आजकल क्या कर रहे हैं, उन्होंने बताया मैं यहां पर हूं, क्या आपने यहां पर रह के क्या हासिल किया। तो जिनसे मिलने गए थे उन्होंने पत्थर उठाया और पत्थर लेकर उनके हाथ में थमाया तो नाशपाती थी, क्या मैंने ये किया है, पत्थर उठाया तब उनके हाथ में लिया तो नाशपाती थी, क्या मैंने ये किया है, उन्होंने नाशपाती ली उसको दोबारा जमीन पर रखा तो वो फिर पत्थर था, कहा ये जादू है अल्लाह की राह में क्या किया, क्या ये तो शोबदेबाजी है अल्लाह की राह में क्या किया। उनको ये सिखाने आए थे कि जो तुम इबादतें इस टाइप के कमालात के लिए कर रहे हो तुम्हारी इबादतें जाया हो रही हैं, इबादतें इन कमालात के लिए नहीं की जा सकती, इबादतें सिर्फ अल्लाह की बंदगी के लिए होनी है। और ये तुम कमालात के हुसूल के लिए सारे काम कर रहे हो, ये तुम एक तरह का शिर्क कर रहे हो, अल्लाह के लिए नहीं हो, तो क्या ये कमालात सिर्फ एक ही रास्ते से मिलते हैं? इस टाइप की कमालात पता नहीं किस किस तरह से मिल सकते हैं। बस वो जो अहले बैत असली देने के लिए आए थे वो क्या है, ये हमें सोचना पड़ेगा। ना वो दौलत देने आए, देते थे ये देने नहीं आए, ना वो शोहरत देने आए, दे देते हैं उनके नाम पे शोहरत बहुत मिलती है लेकिन वो ये देने नहीं आए। कमालात में तहाशा देते हैं लेकिन असल में क्या देने आए, असल में अल्लाह की बंदगी और उसकी बंदगी का इल्म देने आए, असल में ये देने आए। बस अज़ीज़ान मोहतरम, अगर किसी बंदे के अंदर दौलत नजर आए अहले बैत के नाम पे कमाई हुई, शोहरत नजर आए अहले बैत के नाम पे कमाई हुई, बाज ऐसे कमालात नजर आए अहले बैत के नाम पर कमाए हुए वे, लेकिन उसमें तक्वा और कुलूम अहले बैत नजर ना आए, तो इसका मतलब इसने कुछ कसर नहीं किया। तक्वा परहेजगारी चाहिए, जो अहले बैत अत्थार अलैहिस्सलाम ने किरदार बताया था वो किरदार चाहिए। अगर वो किरदार नजर ना आए तो जितना नजर नहीं आ रहा इसका मतलब ये उतना ही दूर है, बाकी वो चाहे भूख मार के कुछ भी कर ले, पत्थर को नाशपाती बना ले, नाशपाती को पत्थर बना ले, इन चीजों से कुछ नहीं होता। ये 10 तरीके से हो सकती है। लिहाजा अभी आपके सामने दुनिया आहिस्ता आहिस्ता खुल रही है, पहले हम लोगों को दुनिया की खबर ही नहीं थी, आहिस्ता आहिस्ता दुनिया हमारे सामने खोल रही है, बहुत सारी चीजें पता चल रही है जो हम पहले समझते थे कि सिर्फ हमारा कमाल है, लेकिन बहुत सारी चीजें पता चलेंगी कि नहीं ये सिर्फ हमारा कमाल है, बहुत सारे लोग। लिहाजा मैंने जैसे अभी आपकी खिदमत में अर्ज किया, आपको पता नहीं कौन कौन से दीन के मानने वाले मिल जाएंगे जो पता नहीं कौन कौन से काम कर रहे होंगे जिनको आप पहले समझ रहे थे कि ये हमारा कमाल है। सर आपके और मेरे इलाके में सिर्फ हमारा कमाल था, अभी आप चले जाइए यूनान के अंदर जो ग्रीक ऑर्थोडॉक्स रह रहे हैं, देखिए जरा जाके वो क्या क्या कुर्बानी के नाम पर वो कर रहे हैं, आप हैरान रह जाएंगे कि हम तो समझ रहे थे कि हम सिर्फ हम कर रहे हैं, आप हैरान रह जाएंगे। इसी तरीके से आप चले जाइए फिलिपाइन, फिलिपाइन में जो ईसाई मुख्तलिफ त्यौहार करते हैं उन्होंने नजदीक से देखिएगा, आप हैरान रह जाएंगे कि जो काम हम त्यौहार के तौर पर करते हैं वो हम शिद्दत से कर रहे हैं। अगर इनसे ये साबित होना हो कि हम हक पर हैं तो फिर तो बहुत सारे लोग कर रहे हैं जो हमें पता है ना हक है, आपका और हमारा हक किसी और दलील की बुनियाद पर साबित हुआ है, आपका और हमारा हक अहले बैत अत्थार अलैहिस्सलाम ने किसी और दलील से साबित किया, उसको जो एसेंस है उनका जो उनका रूह है मतलब है उसको हासिल करने की कोशिश करें, तब हमारे पास असली दीन पहुंचेगा, तब इस बात की निशानी होगी कि हाँ असली दीन हमारे पास है और वो हमें कमालात नसीब होंगे जो अहले बैत अत्थार अलैहिस्सलाम वाकई पहुंचाना चाहते हैं। बस इस सिलसिले की आखिरी बात अर्ज करता चलूं, अगर ये चीजें असल होती जो मैंने अभी आपकी खिदमत में अर्ज की, दौलत शोहरत और दूसरी चीजें, तो अहले बैत के बेहतरीन असहाब इन चीजों में गर्क होते हैं जबकि वो इनमें नहीं थे। यानी मसलन हजरत सलमान फारसी के पास कितनी दौलत थी और हम हर रोज अलम पे खड़े होकर अहले बैत से सिर्फ दौलत मांग रहे हो, हजरत अबू ज़र गफ़ारी ग़ुर्बत के आलम में सहरा के अंदर शहीद हुए और हम हर रोज अहले बैत से मांग रहे होते मेरा घर बड़ा हो जाए, मेरा नाम दुनिया में चमके, मेरी फला चीज दुनिया में मशहूर हो जाए, हजरत अबू ज़र ने क्यों नहीं मांगा? कुछ नहीं होता, सलामती तो मांगते हैं, तो हजरत मेसा में तब्बा नशूरी पे चढ़ के क्यों नहीं मांगी? इसका मतलब है कि ये चीजें इन लोगों के नजदीक बहुत हकीर थी, वरना वो ये मांगते कुछ और मांग रहे थे और वो हम नहीं मांग रहे। हमारे साथ जो असली मुश्किल है, जो हमारा दीन तरक्की नहीं कर पा रहा, जो अहले बैत के असली चाहने वाले थे वो कुछ और मांगते, वो उनसे क्या मांग रहे थे? वो उनसे इल्म मांग रहे थे। हजरत मालिक अश्तर, हजरत अबू ज़र, हजरत सलमान फारसी, ये सब अहले बैत अत्थार अलैहिस्सलाम से इल्म मांगते थे कि हमें इल्म नसीब कर, हमें अल्लाह का तक़वा की बंदगी नसीब कर, और हमारी जो दुआएं हैं उनको जरा फिल्टर करें तो आप देखें उन दुआओं में से इनमें से जो है वो क्या मांग रहे हैं। तो اورینٹیشن کا مسئلہ ہے, اس کو صحیح کریں انشاءاللہ. ہمیں اہل بیت اطہار علیہ السلام کی وہ کمالات نصیب ہوں جو وہ ہمیں دینا چاہتے ہیں. خدا تعالیٰ ہمیں ان کے راستے پر چلنا نصیب کر. درود بھیجے گا محمد و آل محمد. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. سورہ عنکبوت کی 45 آئے کریمہ کے اندر ارشاد فرمایا, اتلو ما اوحی الیک من الکتاب واقم الصلاۃ ان الصلاۃ تنہی عن الفحشاء والمنکر ولذکر اللہ اکبر. نبی سے فرمایا کہ اے نبی, آپ وہ سب پڑھ دیں جو آپ کی طرف کتاب کی بابت آیا ہے, واقم الصلاۃ اور نماز قائم کریں, کیونکہ نماز بے حیائی اور برائی سے روکتی ہے. ولذکر اللہ اکبر, اور اللہ کا ذکر سب سے بڑھ کر. ذکر اللہ اکبر, ہم میں نے عرض کیا تھا پہلے بھی آپ کی خدمت میں, ہمارے پاس کچھ اصطلاحات قرآنی ہیں جن کو ہم سنتے ہیں, ان کا ترجمہ ضرورت ہی نہیں پڑتی چونکہ وہ لفظ ہمارا اردو میں بھی استعمال ہو رہا ہوتا ہے, لیکن جو گہرائی عربی کی ہے وہ ہمیں نہیں معلوم. ذکر ان الفاظ میں سے ایک ہے. ہم کسے ذکر کہتے ہیں؟ جیسے میں آپ سے کہوں گا نا ذکر, آپ اپنے ذہن میں ڈھونڈیے گا. جیسے میں آپ سے کہوں گا ایک آدمی کو دیکھا وہ ذکر کر رہا تھا, تو آپ فوراً سوچیں گے اس کے ہاتھ میں ایک تسبیح ہوگی, وہ یوں یوں کر کے پڑھ رہا ہوگا. ہم ذکر اسے کہتے ہیں. اچھا, عربی میں ذکر کیسے کہتے ہیں؟ عربی میں ذکر کہتے ہیں ریمائنڈر کو. عربی میں ذکر کہتے ہیں ریمائنڈر کو. کیا مطلب؟ کسی کو یاد آئے کہ فلاں چیز ایسی تھی, اس کو ہم کہیں گے یہ ذکر کیا ہے. صحیح. بس ذکر اللہ کیا ہے؟ بار بار یاد آنا کہ خدا ہے. بار بار یاد آنا کہ میں اللہ کا بندہ ہوں. اب ایسا ہوگا, آپ 100 دفعہ کہیں گے اللہ اکبر, اور 1 دفعہ بھی یاد نہ آئے کہ اللہ عظیم الشان ہے, اس کا مطلب ذکر نہیں ہوا. اس کا مطلب ذکر نہیں ہوا. میں 8 رکعت نماز پڑھ لوں, 10 رکعت نماز پڑھ لوں, 50 رکعت نماز پڑھ لوں اور خدا یاد نہ آئے, جبکہ سارے اعمال کیے میں نے, اس کا مطلب ہے ابھی ذکر نہیں ہوا. آپ صبح سے شام تک اذان میں مشغول رہے, رات بھر اذانداری کریں اور آپ کو یاد نہ آئے کہ سید الشہداء کی قربانی کیا تھی, اس کا مطلب ہے یہ ذکر نہیں ہوا. ذکر وہ ہے جو یاد دلائے, اور باقی کیا ہے؟ یہ باقی ظاہر ہے. باقی ظاہر, اچھا ظاہر بھی ضروری ہے کیونکہ اس کے ذریعے سے ذکر ہوتا ہے, لیکن وہ ذکر اصل ہے. بس یہ جو میں اور آپ یہاں پر بیٹھے ہیں, ہمارا آپ یہاں 1 گھنٹہ بیٹھے, میں آپ کے سامنے کچھ باتیں کروں, آپ کبھی خوش ہوں کبھی روئیں اور آپ کو اللہ یاد نہ آئے, اس کا مطلب میں نے ذکر خدا نہیں کیا. ذکر خدا یہ تھا کہ ہم اللہ کو یاد کرتے, اللہ کی سمجھ بڑھنے کی کوشش کرتے, اور یہ وہ کمال کی چیز ہے جو انسان کی زندگی کے اندر آ سکتی ہے. جیسے کہ وہ ہمارے پاس ایک روایت موجود ہے حضرت موسیٰ علیہ السلام سے, اللہ نے پوچھا کہ اے موسیٰ بتاؤ میرے لیے کیا کیا. حضرت موسیٰ علیہ السلام نے کہا خدا تیری میں نے عبادتیں کی, نماز پڑھی, روزہ رکھا ہے, فلا کام کی. خدا تعالیٰ نے اس طرح کا ایک جواب دیا, کر تم نے نماز پڑھی اس لیے کہ جہنم میں نہ جاؤ, تم نے چاہا کہ جنت میں پہنچو تو نماز پڑھی, روزہ رکھا ہے اس لیے کہ آتش جہنم سے محفوظ رہو, کیونکہ روزہ آتش جہنم سے نجات ہے. فلا کام اس لیے, فلا کام اس لیے حضرت موسیٰ علیہ السلام کا خدا میں سمجھتا ہے میں سب تیرے لیے کیا, اب مجھے سمجھ میں آیا کہ تیرے لیے نہیں کیا, تیری دی ہوئی کسی اور چیز کے لیے کیا ہے. تو وہ جو کام میں صرف تیرے لیے کروں وہ کیا ہے؟ عجیب جملہ ہے. فرمایا میرے بندوں کو میری یاد دلاؤ, یہ میرے دل میرے بندے میرے ہاتھ سے دور جانا ہے, اس کو ہم اردو میں کہتے ہیں نا میرے ہاتھ سے نکل رہے ہیں, اس طرح کی تعبیر کہ بندے مجھ سے دور جا رہے ہیں, ان کو میرے پاس لے کر آؤ, یہ میرے لیے. بندے اللہ سے غافل ہو رہے ہیں, اپنی زندگیوں میں مگن ہو رہے ہیں, ان کو واپس خدا کی طرف لانا یہ اللہ کے لیے, یہ ذکر اللہ. آپ کی اور میری زندگی میں خدا واپس آئے, کیونکہ ہم اس کو بلاتے چلے جا رہے ہیں. نعوذ باللہ تعالیٰ. بولا ذکر اللہ اکبر واللہ یعلم ما تصنعون. خدا جانتا ہے تم لوگ کیا کچھ کر رہے ہو. خدا فرماتا ہے تم جو کچھ کر رہے ہو چھپا ہوا نہیں ہے, وہ واضح ہے. اور ذکر اللہ اکبر, بس یہ ورد کرو نماز پڑھو, پیچھے ذکر نہ ہو, یہ صحیح نہیں. ذکر اللہ اکبر یہ اس کے پیچھے ہونا چاہیے. ہر آپ کے اور میرے کام کے پیچھے اللہ کی یاد مضبوط تر ہو تو وہ مقبول ہے, وہ قبولیت کی نشانی. اس کے بعد موضوع بحث ہے اہل کتاب کے ساتھ تعلقات، جو اس سورہ کریمہ کی مناسبتوں میں سے ایک اچھی مناسبت ہے، بالاخص یہاں پہ رہتے ہوئے درود بھیجے گا محمد مجادلہ نہ کرو سوائے اس راستے کی جو سب سے اچھا ہو، یعنی اہل کتاب کے ساتھ فضول بات مت کرو، اچھی بات کرو، اہل کتاب کے ساتھ مجادلہ نہ کرو یعنی جدل نہ کرو، جنگ نہ کرو سوائے ان لوگوں کے جنہوں نے ظلم کیا ہونے سے. یعنی خدا تعالیٰ فرماتا ہے اہل کتاب دو قسم کے، ایک وہ اہل کتاب ہیں جو ظالم ہیں، ایک وہ اہل کتاب ہیں جو ظالم نہیں ہیں. ہاں اہل کتاب ہیں، کتاب کو مانتے ہیں، تمہیں نہیں مانتے ابھی. فرمایا ان میں سے جو لوگ ظالم ہیں ان کے ساتھ سختی کرو، اور جو ظالم نہیں ہیں ان کے ساتھ سختی مت کرنا. ان سے کیا کہو؟ فرمایا ان سے کہو وَقُولُوا آمَنَّا بِالَّذِي أُنزِلَ إِلَيْنَا، ہم ایمان لائے اس چیز پر جو ہم پہ نازل ہوئی ہے، اور وہ جو تم پہ نازل ہوئی ہے اس پہ بھی ایمان لائے. وَإِلَٰهُنَا وَإِلَٰهُكُمْ وَاحِدٌ، ہمارا معبود اور تمہارا معبود ایک ہی ہے. وَنَحْنُ لَهُ مُسْلِمُونَ، اور ہم اس خدا کے سامنے سر جھکاتے ہیں. یعنی خدا تعالیٰ فرماتا ہے اہل کتاب کے ساتھ اپنی مشارکت کو واضح کرو، ان کو بتاؤ تمہارا معبود وہی ہے جو ہمارا معبود ہے، تم پر بھی کتاب نازل ہوئی ہے، ہم پر بھی کتاب نازل ہوئی ہے. اور جو ظلم کرنے والے اہل کتاب ہیں فرمایا ان کے ساتھ جدل کرو، ان کے ساتھ لڑو، یعنی ان کے ساتھ مقابلہ کرو پھر ان کا، کہ وہ تم پہ ظلم نہ کر سکے. لیکن اگر اہل کتاب ظالم نہیں ہیں ان کے ساتھ تمہارا رویہ اچھا ہونا چاہیے. اور مجھے سمجھ میں نہیں آتا کہ ہم کیوں ایک عام عیسائی کو غلط سمجھیں، ہم کیوں ایک عام عیسائی کو دشمن سمجھیں، کیوں سمجھیں؟ اصل اگر ایک اور چیپٹر سے دیکھا جائے تو ایک عام عیسائی ہمارا دوست ہے. حتیٰ غیبت کے زمانے میں، میں واقعی بعض اوقات اس کو اس انداز میں سوچ رہا ہوں، ایک پروگرام ایک دفعہ ٹی وی کے اوپر، چار پانچ سال پہلے میں جاتا تھا ٹیلی ویژن پہ، پھر میں چھوڑ دیا، ٹی وی چھوڑ دیا تو وہ بھی چھوڑ دیا. تو ایک دفعہ ایک پروگرام کا لائیو ٹیلی کاسٹ ہو رہا تھا، اور ایک کرسمس تھی میرے خیال میں، ایک عیسائی پادری ساتھ تھے، ہم تھے، اور ایک اور کوئی اہل سنت کے عالم تھے وہ ساتھ تھے. تو بات ہوئی اہل کتاب کے ساتھ روابط پر، میں نے کہا بھائی میں کم سے کم عیسائی اہل کتاب کو اپنا دوست سمجھتا ہوں، اپنا دوست سمجھتا. اور اس کی دلیل یہ ہے کہ میں نے کہا کہ جب ہمارے مولا تشریف لائیں گے تو حضرت عیسیٰ علیہ السلام امام کے پیچھے نماز پڑھیں گے، جب حضرت عیسیٰ علیہ السلام امام کے پیچھے نماز پڑھیں گے اور وہ عیسائیوں سے کہیں گے کہ امام کیا ہیں، تو عیسائی حضرت عیسیٰ کی بات مان لیں. اس کا مطلب ہے عیسائیوں کے اندر دو خوبیاں چاہیے، نمبر ایک عیسائی حضرت عیسیٰ علیہ السلام کو بھی پہچانیں گے ایک بات، دوسرے صرف پہچان کے اکڑ کے نہیں پہچانیں گے، تسلیم ہو کر پہچانیں گے. اور جب حضرت عیسیٰ ان سے کہیں گے کہ یہ امام ہے تو پھر نہیں کہیں گے ہم تو آپ کو مانتے ہیں، آپ باقی جس کو کہیں اس کو نہیں مانیں، اس کو بھی مانتے ہیں. یہ اس کا مطلب ہے کم از کم اس دور کے عیسائیوں میں واقعا بندگی ہوگی، یا یوں کہہ سکتے ہیں کہ ہمیں یوں سمجھ میں آتا ہے کم از کم اہل کتاب کے کچھ ایسے ہوں گے جن کے اندر واقعی بندگی ہوگی. اور یہ مرض کرتا چاہوں قرآن کریم کے اندر اہل کتاب کی مدح میں لکھا ہوا ہے کہ ان عیسائیوں میں سے جو نصارہ ہیں ان میں سے کچھ ایسے ہیں کہ جب ان کے سامنے اللہ کی آیات کو پڑھا جاتا ہے تو ان کی آنکھوں سے آنسو جاری ہو جاتے ہیں. یہ خدا تعالیٰ نے تعریف کی، بس خدا تعالیٰ نے اپنی کتاب کے اندر اہل کتاب کی تعریف کی، بالاخص عیسائیوں کی تعریف کی. ہاں یہودیوں کا مقابلہ کیا، فرمائے ہر روز ان کے فتنے میں سے کوئی نئی چیز تمہیں پتا چلے گی، صاف قرآن کریم میں لکھا ہوا ہے اس مفہوم کے ساتھ، ہر روز ان کے فتنوں میں سے کوئی نئی چیز تو پتہ چلے گی، تو ہمیں تو نظر آتی رہتی ہے. تو ہمارے سامنے اہل کتاب کی کیٹیگریز ہیں، اہل کتاب میں سے کچھ وہ لوگ ہیں جو ظالم ہیں، اہل کتاب میں سے کچھ وہ لوگ ہیں جو ظالم نہیں ہیں. جو ظالم نہیں ہیں امام کی تشریف آوری کے بعد کے واقعات کو دیکھتے ہوئے بھی، قرآن کریم کی ان بیانات کو دیکھتے ہوئے صاف سمجھ میں آتا ہے کہ جو اہل کتاب میں سے ظالم نہیں ہے وہ ہمارے دشمن نہیں ہیں، ہمیں ان کے ساتھ اچھے طریقے سے پیش آنا چاہیے، جس کو قرآن کریم احسن تعبیر فرما رہا ہے. درود بھیجے گا محمد والے. جو اہل کتاب میں سے ظالم ہے وہ کون ہے؟ اہل کتاب کے وہ لوگ جو دوسرے انسانوں پر جان بوجھ کر ظلم کر رہے ہیں، وہ ظالم ہیں. چاہے وہ حضرت عیسیٰ علیہ السلام کی سلیب کو اپنی گردن میں لٹکا کے بھی کرے ظالم تو وہ ظالم ہے. اور اسی طریقے سے بہت سادہ سی بات ہے, طے شدہ بات ہے کہ مسلمانوں میں سے کچھ وہ ہیں جو واقعی مسلمان ہیں اور مسلمانوں میں سے کچھ وہ ہیں جو ظالم ہیں. اور سب مجھے یہ سمجھ میں آ رہا ہے کہ ہمارے پاس جو بنیادی ترین تقسیم ہے وہ اس کی نہیں ہے کہ کوئی مسلمان ہے, عیسائی ہے, یہودی ہے اور کیا ہے. مجھے لگتا ہے یہ تقسیم ایک اور تقسیم ہے, اس سے بڑھ کر ایک اور بھی تقسیم ہے. جو مجھے زیادہ اہم تقسیم نظر آتی ہے وہ تقسیم یہ ہے کہ کون ہے جو اہل حق ہیں, جو حق کی خاطر زندگی گزارے, اور کون ہے جو نفس پرست ہیں, جو اپنی نفس پرستی کی خاطر زندگی گزارے. بس مسلمانوں میں سے کچھ ہیں جو اہل حق ہیں, حق کے اوپر زندگی گزارتے ہیں, اگر حق ثابت ہو جائے تو اس کا ساتھ دے دیتے ہیں, اور کچھ ہیں جو نفس پرست ہیں. اسی طریقے سے اہل کتاب میں سے ہیں کچھ ہیں جو حق کی طلبگار ہیں, حق کے پیچھے چلنے والے ہیں, جتنا پہچان سکے اس کے اوپر پیچھے چلے, اور جب مزید پہچانیں گے تو اس کے پیچھے چلیں گے, اور باقی نفس پرست ہیں. بس جو دنیا کے اندر خطرہ ہے وہ زیادہ بڑا خطرہ اس سے نہیں ہے کہ کوئی عیسائی ہے یا نہیں, زیادہ بڑا خطرہ یہ ہے کہ نفس پرست ہے یا نہیں. وہ نفس پرست مسلمان بھی ہوا تو خطرناک ہے, اور وہ نفس پرست اہل کتاب بھی ہوا تو وہ بھی خطرناک ثابت ہوتا ہے. وَكَذَلِكَ أَنزَلْنَا إِلَيْكَ الْكِتَابَ, اور اسی طرح ہم نے کتاب آپ پر نازل کی, فَالَّذِينَ آتَيْنَاهُمُ الْكِتَابَ يُؤْمِنُونَ بِهِ. اب اس آیہ کریمہ میں لوگوں کی تقسیم کو غور سے دیکھیے گا. خدا نبتار نے لوگوں کو کتاب کے معاملے میں, کتاب قرآن کریم کو قبول کرنے کے معاملے میں کس انداز میں تقسیم کیا ہے. ایک بار پھر درود بھیجے گا فرمایا ہم نے آپ پر کتاب کو نازل کیا ہے, فالذین آتیناہم الکتاب یؤمنون بہ, وہ لوگ جن کے اوپر پہلے سے کتاب نازل ہوئی ہے وہ اس کتاب کے اوپر ایمان لائیں گے. ومن ہؤلاء من یؤمن بہ, اور ان کافروں مشرکوں میں سے بھی کچھ لوگ ایمان لائیں گے, ان مشرکوں میں سے بھی کچھ لوگ ایمان لائیں گے. بس خدا تعالیٰ فرماتا ہے یہ جو اہل کتاب ہیں یہ ایمان لائیں گے, ان کے اندر بہت پوٹینشیل ہے, ایمان لانے کے بہت امکان ہیں. وَمِنْ هَؤُلَاءِ, اور وہ جو مشرک ہیں بت پرست ہیں ان میں سے بھی کچھ لوگ ایمان لائیں گے. وَمَا يَجْحَدُ بِآيَاتِنَا إِلَّا الْكَافِرُونَ, اور ہماری آیات کا انکار تو بس وہ کرتے ہیں جو کافر ہیں. اس کا مطلب کیا ہے؟ اس کا مطلب ہے کچھ اہل کتاب ہیں جو کافر نہیں ہیں, کچھ بت پرست ہیں وہ بھی کافر نہیں ہیں, باقی لوگ کافر ہیں. اب دیکھیں نا, قرآن کریم نے اسی طرح تقسیم کی, کہا اہل کتاب ایمان لائیں گے, کچھ بت پرست من ہؤلاء, ان لوگوں میں سے, ان بت پرستوں میں سے بھی کچھ لوگ ایمان لائیں گے. انکار کون کرے گا؟ فرمایا ہماری آیات کا انکار نہیں کرتے سوائے وہ جو کافر ہوتے ہیں. خدایا ہم تو کہتے تھے جو مسلمان نہیں وہ کافر ہے, اور خدا کہتا ہے نہیں اہل کتاب میں جو ایمان لائیں گے یہ کافر نہیں, بت پرست ہیں وہ بھی ایمان لے آئیں گے, کچھ بت پرست ہیں جو ایمان لائیں گے, اور آیات کا انکار کون کرے گا؟ وہ جو کافر ہوں گے. یہ کافر کون ہے؟ یہ کافر ہیں کون پھر؟ بس کافر دین کا نام نہیں ہے, کافر مینٹالٹی کا نام ہے, کافر ایک فکر کا نام ہے, طرز فکر کا نام کافر ہے. ہم کافر مذہب سمجھ رہے ہیں, خدا تعالیٰ نے یہاں پہ فرمایا نہیں ایسا نہیں ہے. کافر مثلا یہ بالکل ایسے ہی ہے جیسے آپ یہ کہیں گے بھائی کون کون سے لوگ پی ایچ ڈی کریں گے, تو آپ کہیں گے بھائی کچھ لوگ ہوں گے جو گورے ہوں گے پی ایچ ڈی کریں گے, کچھ لوگ جو ہیں وہ سانولے رنگ والے پی ایچ ڈی کریں گے, کچھ لوگ زرد نسل والے پی ایچ ڈی کریں گے. اس کا مطلب ہے پی ایچ ڈی کسی دین کا نام نہیں ہے, یہ کسی بھی نسل سے آ سکتے ہیں, کہیں سے بھی آ سکتے ہیں, یہ کوئی نسل نہیں ہے. پھر اس کا مطلب ہے خدا تعالیٰ فرما رہا ہے کچھ اہل کتاب ایمان لائیں گے کتاب کے اوپر, مشرکوں میں سے بھی کچھ لوگ, بت پرستوں میں سے بھی کچھ لوگ ایمان لے آئیں گے. انکار کون کرے گا؟ کافر انکار کر دے گا. اس کا مطلب ہے کافر دین کا نام نہیں ہے, کافر فکر کا نام ہے, طرز فکر. اچھا یہ کافر کون سی طرز فکر ہے؟ اب یہ مسلمان بھی ہو سکتی ہے. وہ طرز فکر کیا ہے؟ حق کو دیکھے سر نہ جھکائے, یہ کافر ہے. کافر وہ ہے جو کھلی حقیقت کا انکار کر دے, وہ کافر ہے. بس ہم کفر کو دین سمجھتے ہیں, ہم کفر کو مذہب سمجھتے ہیں, کفر طرز فکر کا نام ہے. وہ ایک پروفیسر کرار سین صاحب کا میں نے پہلے بھی تذکرہ کیا تھا, کوئی ان کا تذکرہ سنا رہا تھا. پروفیسر کرار صاحب شروع کی کم سے کم زندگی میں تھوڑا कह सकते हैं सोशलिज्म कम्युनिज्म की तरफ माइल थे, तो अपनी यूनिवर्सिटी के जमाने में मशहूर थे कि सुर्खे हैं, जो पाकिस्तान की तकसीम है जो राइट जो लेफ्टिस्ट टाइप के लोग होते हैं उनको सुर्खे ताबीर किया जाता है। अच्छा वो थोड़ा सा मशहूर था कि वो सुर्खे हैं। अच्छा और उनके सामने कुछ लोग थे जो उनसे कहीं ज्यादा सख्त कम्युनिस्ट थे, अलबत्त इनाज करता चलो मशहूर था मुबन के हरगिज वो ऐसे नहीं, हरगिज ऐसे नहीं थे, इंतहाई दीनदार इंतहाई दीनदार। यानी मैंने पहले भी अर्ज किया कि मैं पर्सनली कुछ अवकात को जानता था, इंतहाई दीनदार थे, बस ये जो मशहूर है कि सुनो ऐसी हरगिज कोई चीज़ नहीं। लेकिन उनके मुकाबले में कम्युनिस्ट आते थे और इस्लाम के बारे में उनसे लड़ते थे, उनके मुकाबले में कम्युनिस्ट आते थे इस्लाम के बारे में उनसे लड़ते थे, क्योंकि वो हमेशा इस्लाम का दिफा करते थे, वो हमेशा इस्लाम का दिफा करते थे। तो उनमें से एक कम्युनिस्ट आया बड़ा ही सख्त किस्म का, वो उनसे किसी बात के ऊपर जिदाल करने लगा, तो कहने लगे कि तुम पूरे मुल्ला उस कम्युनिस्ट से। तो उसने कहा मैं कहां से मुल्ला होगा, मैं तो दीन मानता ही नहीं हूँ, आप दीन मानते हो आप मुल्ला हो गए, कहने तुम मुल्ला हो। कहेंगे फिर मुल्ला कौन होता है, कहेंगे वो जो कट हुज्जती करता है जो बहस मानता नहीं वो मुल्ला होता है, तुम मुल्ला हो, तुम चाहे सोशलिस्ट करोगे तुम मुल्ला हो। तो अब ये उनकी टर्मिनोलॉजी थी कि भाई हम लोग समझ रहे हैं मुल्ला वो होता है जो दीन के अंदर आगे बढ़ जाए वो मुल्ला होता है, नहीं मुल्ला वो होता है जो हक को देखता है और उसका इनकार कर देता है, कट बहस करता रहता है हुज्जत करता रहता है, वो उनके नजदीक था। अब खुदा ने कहा काफिर, हमने कहा काफिर वो है जो मुसलमान नहीं होता, खुदा फरमान नहीं, काफिर एक मजहब का नाम नहीं है, काफिर किसी दीन का नाम नहीं है, काफिर तर्ज फिक्र का नाम है। वो तर्ज फिक्र क्या है, हक को देखता है समझता है अंदर से मुतमइन हो जाता है कि यही हक है मानता है, ये काफिर। तो इस काफिर की सजा बहुत सख्त है, चाहे वो मुसलमान ही क्यों ना हो, चाहे वो मुसलमान ही क्यों ना हो। मैं अभी आपकी खिदमत नाज कर रहा हूं लेकिन अभी आपका जहन तस्लीम नहीं करेगा कि मुसलमान भी काफिर हो सकता है, लेकिन मैं आपको अर्ज करता चलूँ अगर आप कुरान करीम को अच्छी तरीके से मुताला फरमाए तो आप आसानी से समझ जाएंगे कि नहीं कुरान करीम की इस्तलाह में कुछ काफिर ऐसे हैं जो मुसलमान हैं और कुछ काफिर ऐसे हैं जो मुशरिक हैं और कुछ काफिर ऐसे हैं जो अहले किताब हैं। उस काफिर बहुत वसी इस्तलाह है। और यहां से मौजू एक बार फिर तब्दील होता है, फरमाया कि मोमिनो वमा या छदू भी आजाते ना इल्ल काफिर, उसके बाद अल्लाह के नबी की एक सिफत की तरफ इशारा फरमाया, वो ये कि ऐलान नबुव्वत से पहले अल्लाह के नबी की कोई लिखाई हमारे पास मौजूद नहीं, अल्लाह के नबी के हाथ का लिखी हुई कोई चीज हमारे पास मौजूद नहीं है। खुदा तआला ने इस तरह से नबुव्वत के ऊपर दलील दी, फरमाया कि वमा कुंता तत्तु मिन कब्लिही मिन किताबिन वला तखुतुहु बियमीनिका इज़न लर्ताब अल-मुब्तिलून, फरमाया कि इससे पहले यानी ऐलान नबुव्वत से पहले, ऐलान नबुव्वत से पहले आप किताब नहीं पढ़ते थे इनके ऊपर, अल्लाह के नबी ने कभी किसी के सामने कोई ऐसी तालीमात नहीं दी, कभी तालीमात नहीं दी। अब पता है अल्लाह के नबी ज्यादातर मुंजबी थे, गोशा नशीन थे, ज्यादातर लोगों के सामने तशरीफ नहीं लाते थे, खुतबे नहीं देते थे, दर्स नहीं देते थे, ऐसी कोई बात नहीं थी। फरमाता खुदा ने अंदर आप इससे पहले आप इनके सामने किताब नहीं पढ़ते थे, वला तखुतु बियमीनिका और ना अपने हाथ से लिखते थे, ना अल्लाह के नबी ने कोई ऐसी लिखाई की, ना अल्लाह के नबी ने पहले कोई खुतबा दर्ज दिया, ना इससे पहले अल्लाह के नबी ने हत्ता कभी कोई शेर कहा, कुछ नहीं किया। अगर ऐसा होता इज़न लर्ताबल मुब्तिलून, अगर ऐसा होता कि आप पहले से कोई दर्ज दे रहे होते, पहले से किताबें लिख रहे होते, पहले से शेर कह रहे होते, तो ये जो बातिल पे चलने वाले हैं ये फिर शक करवा देते। ये शक क्या करते हैं, कहते हैं इनको पहले से बहुत सारा इल्म था, नाऊज बिल्ला एक मौके पर उन्होंने दावा नबूवत का कर दिया। खुदा नुक्ता फरमाता है आपने तो पहले कभी कुछ कहा ही नहीं, ना पहले कोई किताब कही, ना पहले कोई दर्स दिया, अचानक आपने दर्स देना शुरू किया और वो कुरान करीम था, उसका मतलब है आपकी तरफ से नहीं था, ये अल्लाह की तरफ से था। मैं निशानी अर्ज करता चलूं, जब भी कोई इंसान किसी चीज को सीख कर करे वो मुजजा नहीं हो सकता, मुजजा बगैर सीखे होता है। बस ऐसा नहीं होगा आदत मुसलम लाठी फेंके कि आज तो सांप नहीं बना, कल दोबारा ट्राई करता हूँ, फिर एक दफा लाठी फेंके फिर सांप नहीं बना, फिर दोबारा लाठी फेंके फिर सांप बन गया। अगर कोई इस तरह ट्रायल एंड एरर के ऊपर चले, लर्निंग प्रोसेस से गुजरे, इसका मतलब है ये मुजजा नहीं। मुजजा वो जो अल्लाह की अता अचानक हासिल होती है और बिला किसी इस्तिस्ना के अंजाम पाती है। بل هو آیات بینات فی صدور الذین اوتوا العلم، بلکہ یہ جو قرآن کریم ہے یہ کھلی واضح آشکار آیات ہیں، نشانیاں ہیں جو صاحبان علم کے دل پر آتی ہیں. وما یجہلو بی آیاتنا الا الظالمون، پہلے آپ کے ذہن میں ہوگا آیت وما یجہلو بی آیاتنا الا الکافرون، وہ جو کفر کرتے ہیں وہ ہماری آیتوں کا انکار کرتے ہیں. اگلی آیت کریمہ میں آیا ہے وما یجہلو بی آیاتنا الا الظالمون، وہ جو ظلم کرتے ہیں یہ ایک اور کیٹیگری ہے، یہ بھی ہماری آیتوں کا انکار کرتے ہیں. بس اللہ نے فرمایا ہماری آیتوں کا انکار کرنے والے دو کیٹیگری، یا وہ جو کافر ہوتے ہیں کھلی آنکھوں سے دیکھتے ہیں کہ حق یہ ہے، نہیں مانتے، ان کی عادت نہیں ہے، ان کے اندر تسلیم کی عادت نہیں ہے، ان کے اندر تکبر ہے. علم کا بھی ایک تکبر ہوتا ہے، علم کا ایک توازن ہوتا ہے. علم کا تکبر کیا ہوتا ہے؟ سمجھ جاتا ہے کہ میں غلط ہوں، مانتا نہیں، یہ علم کا تکبر ہے. اور علم کا توازن کیا ہے؟ علم کا توازن یہ ہے کہ جیسے ہی کوئی بات کہتا ہے ساتھ یہ ضرور کہتا ہے کہ شاید میری بات غلط ہو، یہ علم کا توازن. علم کا توازن یہ ہے کہ اپنی، چونکہ غیر معصوم ہے، اپنی غلطی کا امکان چھوڑتا ہے، کہتا ہے مجھے یوں سمجھ میں آتی ہے بات، اگر آگے کچھ اور سمجھ میں آیا تو قبول کر لوں، شاید میں نے یہ سمجھا ہے. کبھی علم کا جو غیر معصوم ہے کبھی یہ نہیں کہے گا جو میں کہہ رہا ہوں وہ سنو، جو میں کہتا ہوں وہ حق ہوتا ہے، یہ نہیں کہے گا، جو غلطی کا امکان موجود ہے، آج کہہ رہا ہے کل ممکن کچھ اور بھی کہے. ایک علم کا توازن ہے، ایک علم کا تکبر ہے. فرمایا وہ جو کفر کرتے ہیں کہ علم کے متکبر، یہ کبھی قبول نہیں کریں گے. دوسرا وہ جو ظلم کرتے ہیں، اپنے نفس کے اوپر ظلم کرتے ہیں، پتہ ہے حق یہ ہے، نہیں مانتے، کسی اور راستے پہ چلتے ہیں، ظلم کرتے ہیں، یہ بھی قبول نہیں کریں گے. درود بھیجا محمد والے لولا انزل عليه آية من ربه آيات من ربه قل إنما الآيات عند الله وإنما أنا نذير مبين. اور جو جب کافروں کے ہاتھ میں کچھ نہیں آتا تھا اللہ کے نبی کے سامنے تو بہانے بازی کرتے تھے، بہانے بازی کرتے تھے. اللہ نے قرآن کریم میں بہت سارے ان کے بہانوں کو مختلف جگہوں پہ بیان کیا ہے، یہاں تک کہ ایک دفعہ کہتے تھے، کہنے لگے کہ آپ جو ہے وہ سیڑھی لائیں جس پہ آسمان تک جائے اور وہاں ہمیں نظر آئے کہ خدا ہے یا نہیں. کبھی کوئی بہانہ، کبھی کوئی بہانہ، ادھر یہاں پر بھی ایک بہانہ ذکر کیا خدا نے بتایا. کافر یہ کہتے ہیں، اور وہ کہتے ہیں کہ ان کے اوپر آیات اپنے رب کی طرف سے نازل کیوں نہیں ہوتی، یعنی ہم ایک بات مطالبہ کرتے ہیں، ان کا خدا وہ کام کیوں نہیں کرتا. اللہ کے نبی فرمائے، اللہ کے نبی سے کہا اللہ نے یوں کہو قل انما الآیات عند اللہ، جتنی نشانیاں اترتی ہیں یہ سب اللہ کی طرف سے. وانما انا نذیر مبین، میں تو صرف آشکار ڈرانے والا ہوں. یعنی کفر یہ کہے کہ جو ہم چاہتے ہیں وہ ہو، یہ معجزہ بنے، اللہ فرماتا ہے نہیں، ایسا نہیں ہوگا. نشانیاں ساری خدا کی طرف سے ہیں، جس کو معجزہ سمجھے گا اس کو وہ نازل کرے گا. اولم یکفہم انا انزلنا علیک الکتاب یتلا علیہم، کیا ان کے لیے یہ معجزہ کافی نہیں ہے؟ یعنی خدا نبتال کا جو لہن ہے، جو انداز ہے، وہ یہ کہہ رہے ہیں کیا ان کے لیے یہ کافی نہیں ہے، یعنی کیا یہ معجزہ کافی نہیں ہے کہ ہم نے کتاب ان پر نازل کی ہے؟ اب اور معجزے کیوں مطالبہ کر رہے ہیں؟ کیا کتاب کافی نہیں ہے معجزے کے لیے؟ اِنَّ فِي ذَلِكَ لَرَحْمَةً وَذِكْرَى لِقَوْمِ يُؤْمِنُونَ، اور یہ جو کتاب ہے اس کے اندر رحمت ہے، اور وہ جو صاحبان ایمان ہیں ان کے لیے ذکر بھی ہے، ان کے لیے اللہ کی یادآوری کا بندوبست بھی ہے. تو خدا تعالیٰ فرماتا ہے مزید معجزوں کا مطالبہ کیوں کرتے ہو؟ یہ جو معجزہ ہے کیا یہ کم ہے؟ اس معجزے کو دیکھو اور اس کے اوپر زندگی گزارو. قل کفا باللہ بینی وبینکم شہیدا، کہہ دیجئے کہ اللہ میرے اور تمہارے درمیان گواہی کے لیے کافی ہے. یعلم ما فی السماوات والارض، اللہ جانتا ہے جو کچھ زمینوں میں اور جو آسمانوں میں اور زمین میں. اچھا ایک بات باریک سی عرض کرتا چلوں، مجھے کہ قرآن کریم میں زمین کبھی پلورل نہیں آیا ہے، زمین ہمیشہ ایک آیا ہے، آسمان ہمیشہ آسمان بہت دفعہ پلورل آیا ہے، صحیح ہے، سما آیا ہے ایک آسمان، سماوات بہت دفعہ آیا ہے کئی آسمان، لیکن ارض پلورل نہیں آیا، ارض جمع نہیں آیا، ارض ایک ہی آیا، زمین ایک ہی آیا ہے، آسمان بہت آیا ہے. اس کے اندر کوئی راز ہونا چاہیے، اس کے اندر شاید ایک راز ہے کہ مادی زندگی بہت محدود ہے، ارض کا تعلق مادی زندگی سے ہے، سما کا تعلق مانوی زندگی سے ہے. مانوی زندگی لامحدود ہے اس لیے وہ سماوات ہے, اور جو مادی زندگی ہے یہ انتہائی محدود ہے, اس لیے مادی زندگی یعنی ارض صرف ایک کی صورت پر استعمال ہوتا ہے. یعلم ما فی السماوات والارض والذین آمنوا بالباطل وکفروا باللہ اولئک هم الخاسرون. خدا نکتہ فرماتا ہے کہ نبی سے کہ اے نبی ان سے کہہ دیجئے کہ میرے اور تمہارے درمیان گواہی کے لیے اللہ کافی ہے, خدا سب کچھ دیکھ رہا ہے. اور وہ لوگ کہ جو باطل پر ایمان لائے اور اللہ سے کفر کیا, یہ لوگ شدید خسارے میں رہیں گے, یہ لوگ شدید خسارے میں رہیں گے. وَاسْتَعْجِلُونَكَ بِالْعَذَابِ, آپ سے کہتے ہیں عذاب جلدی آ جائے. وَلَوْلَا أَجَلٌ مُّسَمًّى لَّجَاءَهُمُ الْعَذَابُ, اگر ایک مقدر وقت نہ ہوتا خدا کے نزدیک تو وہ عذاب جلدی بھیج دیتا. اب یہ جو کفر کا مطالبہ ہے نا کہ عذاب جلدی آ جائے, وہ مطالبات کی فہرست میں سے ایک مطالبہ کفر کا یہ بھی تھا کہ جو عذاب کہتے ہو فوراً آ جائے, کیوں نہیں بھیجتے عذاب, وہ بے حیائی دکھاتے تھے. خدا نے تعالیٰ فرماتا ہے ہم نے ہر چیز کا ایک وقت مقرر کیا ہوا ہے, اسی وقت مقرر پر ہوگا. اچھا یہ تو کفر تو بے حیائی میں کہتے تھے عذاب جلدی کیوں نہیں آتا, ہم لوگ اللہ کے سامنے سمجھ لیجیے کم علمی میں اسی قسم کے مطالبات کرتے, ہمارے مطالبات بھی کم و بیش ایسے ہیں. یعنی بس اگر ہم سے کوئی یہ کہے کہ وہ لوگ جو اللہ کو نہیں مانتے ان کو آج غرق کرنا یا کل غرق کرنا, تو ہم خدا سے کہیں خدا آج ہی غرق کر. ہم لوگ ایسے ہیں کہ چاہتے ہیں جو ہونا ہے بس جلدی ہو جائے کسی طریقے سے. خدا نمتا فرماتا ہے جس کے لیے وقت مقرر ہے اسی وقت ہوگا جب اس کا مقرر ہوا وقت آئے گا. اب میں یہاں پہ ایک بات بس امام کی تشریف آوری کے حوالے سے عرض کرتا چلوں, درود بھیجے گا محمد والے کر کے چند آیات کریمہ پڑھی, لیکن میں نے ٹارگٹ کیا تھا کہ میں 12 آیات کریمہ پڑھنے کی کوشش کروں گا, مشکل سے 9 پڑھ پایا. کل تھوڑا سا میں آپ کا اور وقت دوں گا تاکہ ہم اس سورہ مبارکہ کو اختتام تک کم سے کم پڑھ لیں اور اس سورہ میں جو فضیلت ہے وہ ہمیں نصیب ہو جائیں. امام کے ظہور کے حوالے سے بھی ایسا ہی ہے, ہم ہمیشہ یہ ہم نے کہنا ہے کہ خدا جلدی بھیج صحیح, لیکن اگر خدا کا فیصلہ ہو کہ 500 سال بعد بھیجے, پھر ہمیں یہ کہنا چاہیے خدا ہم تیرے بندے ہیں, تو جلدی بھیج دے تیرا حکم, اگر تیرا حکم تاخیر پر ہے تب بھی کوئی مسئلہ نہیں, ہم تیرے بندے ہیں. ہمیں اپنے امام سے بھی یہ کہنا چاہیے کہ مولا جلدی تشریف لائیں, جلدی تشریف لائیں, لیکن اگر حکم خدا تاخیر پر ہے تو ہم انتظار پہ مامور ہیں, وقت طے کرنے پہ مامور نہیں. ہمارا کام یہ نہیں کہ ہم اپنے امام سے کہیں کہ آپ 10 سال میں آئیں یا 5 سال میں, ہمیں ذمہ داری دی گئی ہے کہ ہم امام کا انتظار کریں. اگر امام کی طرف سے حکم ہو کہ میں 500 سال بعد آؤں گا, تو ہماری اصلی ذمہ داری ہے کہ ہم امام سے کہیں مولا آپ 5 سیکنڈ میں آئیں تو سر آنکھوں پر, اور اگر آپ کا حکم یہ ہے کہ ہم 500 سال انتظار کریں تو ہم 500 سال انتظار کریں. کاش ہمارے دل اس انتظار پر مطمئن ہو جائے کہ کوئی بات نہیں انتظار کریں. اصل میں ہم لوگوں کے ساتھ ایک چیز جو ہو رہی ہے, اور ہم لوگ بعض اوقات اپنے نوحوں مرثیوں کے اندر بھی کہتے ہیں اور خوش عقیدگی میں کہتے ہیں بس آپ کہتے ہیں امام آ جانا تو کام پورا ہو جائے, قصہ تمام ہو جائے. بھائی قصہ تمام نہیں ہوگا, وہاں پہ قصہ شروع ہوگا. یہ لوگ جو ہم سمجھ رہے ہیں امام تشریف لائیں گے یہاں قصہ تمام ہو جائے گا, نہیں, جب امام تشریف لائیں گے اصل قصہ اس وقت شروع ہوگا. ابھی تو کچھ بھی نہیں ہے, ابھی تو صرف ایک کام ہے انتظار کرو, اور تو کچھ نہیں ہے. البتہ اس انتظار کا مطلب ہاتھ پہ ہاتھ دھرے رکھنا نہیں ہے, اس انتظار میں تحرک ہونا چاہیے, اس انتظار میں حرکت ہونا چاہیے, اس میں جوش ہو جذبہ ہو. لیکن جب امام تشریف لائیں گے پھر انتظار کے ساتھ ایک اور چیز بھی شروع ہو جائے گی, وہ کیا ہے, اب قربانی ہوگی. وہ لوگ اب اپنے آپ سے پوچھے گا ہم انتظار فتح کا کر رہے ہیں یا قربانی کا. اصل میں تو ہم انتظار جھنڈے گاڑنے کا کر رہے ہیں, ہم لوگ انتظار اس بات پہ کر رہے ہیں امام تشریف لائیں گے نا سارے دشمن ختم ہو جائیں گے, پوری دنیا پہ ان کا پرچم لہرائے گا اور ہم لوگ حاکم ہو جائیں گے. ہم پہلے انتظار کر رہے ہیں کہ ہم جیتیں گے یا انتظار کر رہے ہیں کہ مولا قربانی کا وقت کب آئے گا. جو ہمیں انتظار کرنا تھا وہ یہ تھا کہ مولا آپ کے جد امجد پہ ظلم ہوا ہے, ہم چاہتے ہیں اس ظلم کے مقابلے میں اب آپ کی نصرت کریں. ہمیں انتظار نصرت کا کرنا تھا اور ہم انتظار کر رہے ہیں فتح کا. پہلے قربانی کا انتظار کریں, پہلے اپنے بچوں کو اور اپنے آپ کو تیار کریں کہ ہم انتظار کر رہے ہیں کہ کب ہمارے امام آئیں گے تو ہم نے قربانی دی. بس ہمیشہ جو بچوں کو ہم دعائیں دیتے ہیں, جو بچوں کو ہم سکھاتے ہیں, اس میں احتیاط کریں. ایسا نہ ہو کہ ہم الٹی سیدھی چیزیں سکھا دیں. مجھے یاد ہے ہم لوگوں کو بچپن میں جو بزرگ لوگ دعائیں دیتے تھے, کہتے تھے جیتے رہو, ساری زندگی ساری دنیا کی دولت تمہیں ملے, پتا نہیں کتنی لمبی عمر نصیب ہو. اب میں سوچتا ہوں پتا نہیں دعا میں سے کوئی قبول ہو گئی تو کیا ہوگا. اگر واقعا ساری دنیا کی دولت کسی کو مل گئی تو وہ تو بل گیٹ سے بھی اوپر بن جائے گا, کچھ اور کسی کو اٹھا دے گا, پتا نہیں. ان ساری دعاؤں کے ساتھ ایک احتیاطی دعا بھی ہونی چاہیے, مجھے کہ ساری دنیا کی دولت ملے جس کو تم دین کی راہ میں استعمال کرو, لمبی عمر ملے جس کے ذریعے تم اپنے امام کی خدمت کرو. میں نے آپ کی خدمت میں عرض کیا تھا جاتے جاتے یہ بات جملہ مذاق کا عرض کرتا چلوں, وہ ایک دوست نے پوچھا مولانا صاحب فنا دعا صحیح ہے؟ میں نے کہا صحیح تو ہے لیکن اس کے ساتھ یہ دعا بھی کر لیا کرو. تو پھر اس نے پوچھا پھر, تو میں نے ان کو بتایا یہ دعا بھی کرو یہ بھی کرو. کیا نے کہا یہ دعا صحیح ہے کہ میں خدا سے کہوں میرا بزنس بڑھا دے؟ میں نے کہا بات تو صحیح ہے لیکن اس کے ساتھ یہ دعا کرنا کہ وہ بزنس بڑھانے کے نتیجے میں تمہارا دین نہ کم کرے. ایسا نہ ہو کہ تم بزنس بڑھنے کے نتیجے میں پھر سارا ٹائم اس کو دینا شروع کر دو, جیسے کہ اللہ کے رسول کے زمانے میں کسی صحابی کے ساتھ ہوا تھا. اس نے کہا میرا بزنس بڑھ جائے, بزنس بڑھ گیا, جانور بڑھ گئے, جمعے پہ آنا ختم کر دیا, اس نے نمازوں کے اندر آنا ختم کر دیا. تو میں نے کہا ایسا نہ ہو. پھر ایک اور مسئلہ بھی ہے, کہو خدا تمہاری دولت بڑھائے, تمہاری عبادتیں کم نہ ہو اور تم اس دولت کو صحیح جگہ استعمال کرنا. کبھی خدا نہ کرے تم نے دولت کے لیے گناہ کرنا شروع کر دیا پھر کیا ہوگا؟ پھر ایک اور مسئلہ بھی ہے, تم کل مر گئے تمہاری اولاد نے گناہ شروع کر دیا, تو یہ بھی مانگو. کہنا اچھا بھائی اب سمجھ میں آیا, ہر دعا کے ساتھ پورا پیکیج مانگنا ہے, ہر دعا کے ساتھ پورا پیکیج مانگنا, یہ بھی یہ بھی ہر دعا کے ساتھ پیکیج آتا ہے. تو میں آپ اس لیے یہ ہر دعا کے ساتھ پورا پیکیج ہے کہ بھائی یہ بھی مانگو یہ سب بھی مانگو, آپ اور ہم بھی ایسے درود بھیجے محمد والے. ایک سوال کیا گیا, توبہ کے بعد سابقہ گناہوں کے معاملات اللہ کے ہاں کیسے ہوں گے؟ ایک آدمی توبہ کرتا ہے, جو پرانے گناہ کیے ان کا کیا ہوگا؟ جو میں نے اشارتاً عرض کیا ابھی کہ پہلے پرانے گناہوں کو ریکٹیفائی کرے گا تب توبہ ہوگی, ورنہ توبہ ہی نہیں ہے. مثلا فرض فرمائیے خدا نہ کرنا اعوذ باللہ کسی نے 20 سال نماز قضا کی ہے, آج وہ کھڑا ہوتا ہے کہتا ہے میں توبہ کروں, تو کیا کرے؟ تو میں اس سے کہوں کم از کم پیچھے کی پڑھنا تو شروع کرو. اگر پڑھنا ہی شروع نہ کرے اور کہے میں توبہ کرتا ہوں, پھر تو کوئی فائدہ نہیں ہے توبہ کا. ہاں ہم یہ بھی نہیں کہہ سکتے کہ پہلے 20 سال کی پڑھ لو پھر توبہ کرنا, پتہ نہیں اس سے پہلے ہی مر گئے بیچارے, پھر کیا ہوگا؟ تو ہم یہ کہیں گے توبہ کرو اور پرانی نمازیں پڑھنا شروع کر دو. اچھا کچھ چیزیں تو ایسی ہیں جو تدریجن ادا ہونی ہیں, مثال کے طور پر تو ہو ہی نہیں پائے گی اس کے 20 سال اگر ایک دن میں کرے, لیکن کچھ چیزیں جو اچانک ہو سکتی ہیں, مثال کے طور پر کسی کا پیسہ ہاتھ میں لیے بیٹھا ہے, اب وہ کیا میں توبہ کروں گا اور 1-1 روپے کر کے واپس کرتا رہوں گا؟ نہیں بھائی, یہ اس کا پیسہ تم فوراً واپس کرو, یہ اجازت نہیں تمہیں کہ تم اس کو پیسے کو سنبھال کے رکھو میرے پاس. بس توبہ کرے اور فوراً واپس کرے. بر سبیل تذکرہ آخری بات عرض کرتا چلوں, بعض لوگوں کے ذہن میں ایسے ہے کہ ہمارے پاس ایک نماز ہے جو جمعۃ الوداع میں پڑھ لیں تو پھر کوئی قضا نماز پڑھنی نہیں ہوتی. مشہور و معروف ہے کراچی میں جہاں پہ ہم جمعہ پڑھاتے ہیں وہاں پر ایک آدمی نے اس طرح کا ہینڈ بل تقسیم کر دیا. ایک سال میں نے برداشت کیا, دوسرے سال میں نے کہا یہ پکڑو ایک کون آدمی ہینڈ بل تقسیم کرتا ہے. اس کو بلایا اپنے پاس, میں کہا بھائی کہاں سے لائے تم نے, کہتے ہیں یہ روایت صحیح ہے یا غلط ہے؟ میں کہا روایت صحیح ہے, اس کا ایک مطلب ہے جس نے ساری زندگی نمازیں قضا کی ہوں چاہے 1000 سال بھی قضا کی ہوں, نمازیں قضا کرے اور یہ نماز پڑھے تو خدا اس کے تمام اعمال کو قضاؤں کو بخش دے گا. یعنی نمازیں بھی قضا کرے اور اس نماز کو بھی پڑھے. تو کہنے اگر نمازیں قضا ہی کرے گا تو پھر اس نماز کو کیوں پڑھے؟ میں نے کہا اس لیے پڑھے کہ گناہ تو بلاخر ہوا ہے. بھائی فرض کرو خدا نہ کرے کسی نے فجر کی نماز قضا کی ہے, زہر تک آتے آتے اس نے فجر کی نماز دوبارہ پڑھ لی ہے, قضا پڑھ لی ہے, لیکن قضا کا گناہ تو ہو گیا ہے, اس کا کیا ہوگا؟ اس کی استغفار چاہیے. تو اگر کسی نے عمر بھر قضا نمازیں قضا کی ہیں, بعد میں وہ ان نمازوں کو قضا کو انجام دیتا ہے تو انجام دے, لیکن یہ نماز بھی پڑھے تاکہ خدا نمتار اس کی گناہ میں بخشش کرے. بس یہ نماز ریپلیسمنٹ میں نہیں ہے, कि कोई ये सोचे कि मैं 40 साल नाऊज़ुबिल्लाह कज़ा करूंगा उसके बाद ये नमाज पढ़ लूंगा चाहे वो 1 घंटे ही लगे, कहां 40 साल की इबादत, कहां 1 घंटे की इबादत इस तरह से। हाँ ये है कि खुदा तआला कबूल करने वाला है अगर कोई करे। एक और सवाल हो सकता है, अगर एक आदमी की इतनी लंबी नमाजें कज़ा है वो कज़ा पढ़ते पढ़ते मर जाए तो क्या होगा? अल्लाह नियत के ऊपर बख्श देता है, इस नियत पे कि इंशाल्लाह ये पढ़ रहा था और अगर जिंदा रहता तो पढ़ लेता, इंशाल्लाह खुदा तआला बख्श देगा। खुदा तआला से दुआ करते हैं पाक परवरदिगार तुझे वास्ता मोहम्मद वाले मोहम्मद का इस कलीम को हमसे कबूल फरमा। ऐ पाक परवरदिगार तू हमारी गलतियों से वाकिफ है, हमारी खताओं लग्जशों को जानता है। पाक परवरदिगार हक़ मोहम्मद वाले मोहम्मद उन तमाम की मग़फ़िरत फरमा, हमारी तमाम गलतियों से दरगुजर फरमा, हमारे तमाम गुनाहों की मग़फ़िरत फरमा। ऐ पाक परवरदिगार हमारे मरहूमीन तेरी रहमत के मुंतज़िर हैं। पाक परवरदिगार तुझे वास्ता है हज़रत अत्तार अलैहिस्सलाम का, उन मरहूमीन के भी तमाम गुनाहों सगीरा और कबीरा की मग़फ़िरत फरमा, शफ़ात अहले बैत से सरफराज फरमा, हमारे मरहूमीन की कबूर को अहले बैत की नूरानियत से मुनव्वर फरमा। ऐ पाक परवरदिगार दुश्मन हमारे सरों पर है, दुनिया के मुख्तलिफ मकामात पर मोमिनीन सख्तियों में वक्त गुजार रहे हैं, बिलख़ास बहरीन के मोमिनीन सख्ती में है, पाकिस्तान के मोमिनीन दुनिया के मुख्तलिफ इलाकों के अंदर, तो जो वास्ता मोहम्मद वाले मोहम्मद का इन मोमिनीन को फतह नुसरत नसीब फरमा, इनके दुश्मन काबिले इस्लाम ना हो तो वासले जहन्नम फरमा। ऐ पाक परवरदिगार लश्कर इस्लाम को फतह नुसरत नसीब फरमा। ऐ पाक परवरदिगार तमाम दुआएं उम्मीदें आरज़ुएं तेरी हुज्जत के नाम करें, उस हुज्जत के नाम के सदक़े में हमारे बीमारों को शिफा इनायत फरमा, हमारे मखरूज़ों के कर्ज कर्ज के बाद से सुबह दोष फरमा, जो बेगुनाह असीर हैं बेहक़ उसराए करबला आज़ादी और रिहाई नसीब फरमा, हम सबको दीन की दौलत से माला माल फरमा। ऐ पाक परवरदिगार माह मुबारक रमजान में हमारी कलील इबादतों को हक़ मोहम्मद वाले मोहम्मद कबूल फरमा, इन रोज़ों को हमसे कबूल फरमा, इन नमाज इस्तग़फार को हमसे कबूल फरमा। ऐ पाक परवरदिगार उम्मीदें तेरी हुज्जत के लिए, पाक परवरदिगार हर सख्ती आसान है तेरी हुज्जत के इंतजार में, तुझे वास्ता मोहम्मद वाले मोहम्मद का उस उम्मीद अहले बैत के ज़ुहूर मुबारक में ताजीद फरमा, फरजंद ज़हरा के ज़ुहूर में ताजीद फरमा, मुंतकिब करबला के ज़ुहूर में ताजीद फरमा, हमें और हमारी औलादों को उनके जानसारों में करार फरमा, हमारी जिंदगियों का इख्तिताम उनकी राह में शहादत करार फरमा। ربنا تقبل منا انك انت السميع العليم برحمتك يا ارحم الراحمين بجاه محمد وعلى محمد درود بر محمد وعلى محمد